أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وأدرات. ہم یہاں اکثر و بیشتر اکتساب فیض اور علم حاصل کرنے کی بات کرتے ہیں, اور اس ضمن میں شیخ کا ذکر ہوتا رہتا ہے. جہاں ہم بات کرتے ہیں کہ شیخ کا احترام, ان کی بات کو ماننے کا لیول, وہ کیا ہونا چاہیے, وہاں ایک اور اہم پہلو ہے جس کو ہم عام طور پر ڈسکس نہیں کر پاتے, اور وہ ہے شیخ کی ناراضگی اور شیخ کی خوشی انسان سے. جتنے بڑے بڑے اولیاء اکرام گزرے ہیں, انہوں نے اس چیز کا بہت خیال رکھا ہے, بہت اہتمام کیا ہے کہ کسی طرح شیخ کے ماتھے پر بل نہ آنے پائے. جناب حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ صاحب کی شخصیت کسی سے ڈھکی چھپی نہیں ہے, انتہائی جید دلیل القدر اور ریناؤنڈ ولی اللہ ہیں. آپ دہلی میں آرام فرما رہے ہیں, تو جس زمانے میں یہاں میں ذکر کر رہا تھا کہ جب علم کا حصول ایک درجے تک انسان کر لیتا ہے تو پھر ولایت کی مہر اس کے شانے پر لگتی ہے. دایا شانہ جہاں گردن سے ملتا ہے پشت کی طرف سے, وہاں وہ مہر ثبت کی جاتی ہے. وہ ہوتا یہ ہے کہ اتنا ایریا سیاہ ہو جاتا ہے, اور اس کے اندر پھر مہر کے الفاظ انسان کو دکھائی دینے لگتے ہیں. یہ مہر منتقل ہوئی تھی آپ صلی اللہ علیہ وسلم سے, درحقیقت یہ وہی مہر ہے جو آپ صلی اللہ علیہ وسلم اپنے مکتوبات میں جو روانہ فرماتے تھے مختلف فرمان رواؤں کی طرف, وہاں اس انگوٹھی کا نشان ثبت ہوتا تھا. یہ وہی مہر کے طور پر استعمال ہو رہی ہے. آپ صلی اللہ علیہ وسلم سے منتقل ہو گئی تھی جناب حضرت علی کرم اللہ وجہ کو, اور اس کے بعد ہوتے ہوتے آج کل جناب حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ صاحب اس کے کسٹوڈین ہیں. تو جب کسی شخص کی منظوری آ جاتی ہے کہ اس کو ولایت دے دی گئی, تو وہ احکامات جناب حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ صاحب تک کنوے ہو جاتے ہیں, اور اس آدمی کے شانے پر جناب حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ اس کے سوتے حالت میں مہر ثبت کر دیتے ہیں. جس کے مہر لگتی ہے اس کو بھی پتا اصل میں اس طرح چلتا ہے کہ تین چار دن اس جگہ پر بہت ہی इरिटेशन होती, खुजली होती है, तो आदमी बार बार खुजलाता है, तो वो बात कहीं से कहीं निकल गई। तो जनाब हजरत निजामुद्दीन औलिया का दौर जो था उस जमाने में हिंदुस्तान पर हुकूमत अलाउद्दीन खिलजी की थी, अलाउद्दीन खिलजी जनाब हजरत निजामुद्दीन औलिया रहमतुल्लाह अलैह साहब से मिलने का बड़ा ख्वाहिशमंद था। तो अक्सर बेशतर उसके कारिंदे आके इजाजत के लिए कहते थे कि आप की खिदमत में बादशाह हाजिर होना चाहता है, आप इजाजत में रहमत फरमा दें। लेकिन जनाब हजरत निजामुद्दीन औलिया हमेशा उससे इनकार कर देते थे, बिलाखिर एक दिन अलाउद्दीन खिलजी ने जनाब निजामुद्दीन औलिया से कहा कि हजरत अब अगर आप मुझे इजाजत नहीं देंगे तो मैं बगैर किसी इजाजत के, बगैर किसी तला के खानका पर हाजिर हो जाऊंगा। तो जनाब हजरत निजामुद्दीन औलिया रहमतुल्लाह अलैह साहब ने जवाबी पैगाम भिजवाया कि मेरी खानका में दो दरवाजे हैं, एक दरवाजे से तुम दाखिल हो गए और मैं दूसरे दरवाजे से निकल जाऊंगा। अगर तुम मेरा तब भी पीछा नहीं छोड़ोगे तो ये मैं शहर ही छोड़कर चले जाऊंगा, और अगर तुमने शहर छोड़ देने के बावजूद मेरा पीछा न छोड़ा तो मैं ये मुल्क छोड़कर चले जाऊंगा कि खुदा की सल्तनत बड़ी वसी है। उसके बाद अलाउद्दीन खिलजी ने जनाब हजरत निजामुद्दीन औलिया के पास कोई पैगाम नहीं भिजवाया, लेकिन हजरत अमीर खुसरो जो अपने वक्त के बहुत बड़े ताजर थे और अकाबरीन शहर में उनका शुमार होता था, तो उनसे बादशाह ने रिक्वेस्ट की कि आपके मुर्शिद हैं जनाब हजरत निजामुद्दीन औलिया, मैं उनकी खिदमत में हाजिर होना चाहता हूं, तो किसी ने मुझे अपने साथ ले चलो। तो हजरत अमीर खुसरो ने, उन्हें मालूम नहीं था कि अलाउद्दीन खिलजी और जनाब हजरत निजामुद्दीन औलिया रहमतुल्लाह अलैह साहब के दरमियान क्या मामला चल रहे हैं, तो उन्होंने वादा कर लिया कि मैं किसी दिन ले जाऊंगा। लेकिन जब खानका से किसी ने उन्हें इन मामलात का बताया तो हजरत अमीर खुसरो बादशाह के पास गए और अलैदगी में, तन्हाई में उससे कहा कि मैंने आपसे वादा तो किया था, लेकिन उस वादा करने के बाद जब मैंने ये चाहा कि मैं आपका कोई बंदोबस्त करूं कि आप मेरे साथ चले चले, तो मुझे खानका से बताया गया कि मुर्शिद ने तो आपको मना किया है, तो मैं माफी चाहता हूं, मैं ये खिदमत नहीं कर सकूंगा आपकी। तो बादशाह बहुत भरम हुआ कि तुमने तो वादा किया था, वादा खिलाफी कर रहे हो। तो हजरत अमीर खुसरो ने कहा कि बादशाह सलामत, ये दुरुस्त है कि मैं वादा खिलाफी कर रहा हूं, लेकिन आपकी नाराजगी ज्यादा से ज्यादा मेरे लिए क्या सजा ला सकती है? आप मेरा सर कलम कर देंगे, यही मैक्सिमम आप कर सकते हैं। اس سے میری دنیا ختم ہو جائے گی، لیکن اس کی خیر ہے. لیکن اگر میرے مرشد مجھ سے ناراض ہو گئے تو پھر دنیا بھی گئی اور آخرت بھی گئی، تو میں یہ رسک نہیں لے سکتا. تو مرشد کی خوشنودی اور اس کی خوشی وہ اتنی اہم ہے. کچھ عرصہ پہلے میں جناب حضرت منصور الحلاج کا ذکر یہاں کر رہا تھا، تو میں نے عرض کیا تھا کہ منصور الحلاج انہوں نے اقتصاب فیض کے لیے بڑی تیزی سے خانقاہیں تبدیل کی ہیں، بالآخر جناب حضرت جنید بغدادی رحمت اللہ علیہ صاحب کے دربار میں بیٹھنے لگ گئے تھے. وہاں سے اٹھے اور مکہ جا کے رہنا شروع کر دیا. چونکہ ان سے کرامات بڑی سرزد ہوتی تھیں، تو ان کے مخالفین کی بھی تعداد بے تحاشا بڑھتی گئی. یہ عام دستور ہے اور یہ ایک بات کہی جاتی ہے اولیاء کرام کے بارے میں کہ اولیاء کرام کے مخالفین کی تعداد ان کے چاہنے والوں کی نسبت زیادہ ہوتی ہے. تو ایک جو ایک رف فارمولا ڈیوائز ہوا وہ یہ ہے کہ ون تھرڈ تعداد ہوتی ہے چاہنے والوں کی اور ٹو تھرڈ تعداد ہوتی ہے ان کے مخالفین کی. اور مخالفین میں دو طرح کے لوگ ہوتے ہیں، ایک وہ جن کے الفاظ میں، مخالفت کے الفاظ میں کوئی بہت زیادہ شدت نہیں ہوتی، اور ایک حصہ وہ ہوتا ہے جو بڑی شدت سے مخالفت کرتے ہیں. اور وہ فقیر جن سے کرامات زیادہ سرزد ہوتی ہیں، ان کے کیس میں تو یہ معاملہ اور بھی شدید ہو جاتا ہے کہ مخالفین کی تعداد بے پناہ ہوتی ہے. جو کم درجے کی مخالفت روا رکھتے ہیں وہ بھی یہ کہتے ہیں کہ اس کے پاس کچھ نہیں ہے، یہ تو ہم ذات سے کام لیتا ہے، اس کے پاس جنات ہیں ان سے کام لیتا ہے، اس کے پاس موکل ہیں ان سے کام لیتا ہے. اور جو زیادہ شدت سے مخالفت کرتے ہیں وہ اس کو گردانتے ہیں کہ یہ شبد باز ہے، جادوگر ہے، نظر بندی سے کام لیتا ہے. حسین بن منصور الحلاج صاحب تو अगर आप सादा जुबान में बात करें तो करामात की एक मशीन थे असल में। करामात बहुत सरदर्द होती थी इनसे। तो इनके मुखालफीन की तादाद उसी हिसाब से थी। तो जब ये जनाब हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह साहब के खानका से उठे तो फिर मक्का चले गए। मक्का रहे वहां तो इनकी कैफियत फिर इस तरह से तब्दील हुई कि इनका जाहिर और इनके तौर तरीके एक तालबे इल्म के से न रहे, एक खादिम के से न रहे, बल्कि इनके इन्होंने खरका पोशी शुरू कर दी और तालबे इल्मों की एक बड़ी तादाद इनके साथ हो गई। तो जब ये मक्का से चले तो वापस जनाब जुनैद बगदादी रहमतुल्लाह अलैह साहब की खिदमत में हाजिर हो गए, इसलिए कि मुर्शिद थे। लेकिन जब ये मुर्शिद के खानका पर पहुंचे तो दस्तूर के मुताबिक इन्हें इंतहाई आजजी और तालबे इल्माना अंदाज में आना चाहिए था, लेकिन वहां भी ये बजाय खादिम के मखदूम का रूप धारे हुए आए। तो ऑब्वियसली जनाब हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह साहब ये बात पसंद नहीं आई कि खरका उस वक्त पहना जाता है जब मुर्शिद कह दे, मुर्शिद अता कर दे खरका तो पहना जाता है, मुर्शिद की इजाजत के बगैर नहीं। इसी तरह बैत आप नहीं कर सकते जब तक के मुर्शिद आपको इजाजत न दे दे। लोगों के लिए आप दुआएं नहीं कर सकते जब तक के मुर्शिद आपको इजाजत न दे दे। लेकिन जब इन्हें जुनैद बगदादी रहमतुल्लाह अलैह ने इस रंग में देखा तो माथे पे बल आ गए। लेकिन बहुत बड़े आदमी थे जनाब जुनैद बगदादी, बड़े तहम्मुल से इनसे अहवाल पूछते रहे कि इतना अरसा तुम्हारा कैसे गुजरा। तो जनाब अलहिलाज साहब में चूंकि तेजी बहुत थी तो हुआ ये कि बावजूद ये जानने के कि जनाब हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह इल्म की गुफ्तगू के बारे में बहुत मोहतात हैं कि अपनी महफिल में हर किसी को आने नहीं देते, सिर्फ उन्हीं लोगों को उनकी महफिल में जाने की इजाजत थी जो इल्म के खास मकाम तक चले गए हुए थे। और फिर जो इल्म से मुताल्लिक खास बातें हैं वो भी सिर्फ खास खास शागिर्द उनको अपने साथ लेके हुजरे में तशरीफ ले जाते थे और दरवाजा अच्छी तरह बंद करके उसको चेक करते थे कि पूरी तरह बंद है, आवाज बाहर तो नहीं जाएगी। तो वो उस महदूद हलके में इल्म की खास बातें बयान करते थे। ये एहतियात थी जनाब जुनैद बगदादी रहमतुल्लाह अलैह साहब की। तो मंसूर अलहिलाज साहब ने یہ سب جاننے کے باوجود کہ میرے مرشد ایسے محتاط ہیں علم کے بارے میں، روحانیت کی انتہائی باریک باتیں، ان سے متعلق سوال سر محفل کر لیا مرشد سے، تو جناب حضرت جنید بغدادی رحمۃ اللہ علیہ صاحب نے وہ سوال سنا تو جو نہیں دی جواب نہیں دیا، دوسری باتوں میں لگے رہے. تو منصور الحلاج صاحب نے دوبارہ وہی سوال پوچھا، پھر بھی آپ نے جواب نہیں دیا. تیسری بار پوچھا تو جواب نہیں دیا، لیکن چہرے پر بہت خفگی کے آثار نمودار ہوئے. تو جناب منصور الحلاج صاحب تھوڑی دیر میں اٹھے اور وہ خانقاہ سے چلے گئے. مرشد کی ناراضگی کو دور کرنے کی کوئی کوشش نہیں کی. اس سے پہلے بھی جب جناب حسین بن منصور الحلاج صاحب نے جناب عمر بن عثمان مکی صاحب کی دست مبارک پر بیعت کی تھی تو ان کی محفل بھی چھوڑ کر چلے گئے تھے اسی طرح، تو وہ بھی ناراض تھے. تو ایک روایت تو یہ ہے جو اس کا میں نے پہلے ذکر ایک بار کیا تھا کہ آپ کی کتاب جو ایک مسودہ تھا جو جس میں روحانیت کے باریک نقطے بیان کیے گئے تھے، وہ اس کو پڑھنے کی کسی کو اجازت نہیں تھی. تو روایت یہ ہے جس کو میں یقین نہیں کرتا کہ جناب حسین بن منصور الحلاج صاحب نے وہ مرشد کی اجازت کے بغیر وہ کتاب اٹھا لی. تو جب ان کے مرشد کو اس کی تلاش ہوئی نہیں ملی تو آپ نے بہت بڑی بد دعا دے دی تھی. عام طور پر مرشد اتنے چھوٹے دل کے ہوتے نہیں کہ بد دعا دیں، بلکہ یوں کہہ لیجئے کہ جو اولیاء کرام ہوتے ہیں در حقیقت انہیں یہ بد دعا خود اس خوف سے نہیں دیتے کہ اللہ کے کسی بندے کو بد دعا دے دیں تو رب ناراض نہ ہو جائے. تو ولی اللہ کبھی کسی کو بد دعا نہیں دیتا، وہ صرف دعا کرتا ہے. یہ اور بات ہے کہ اگر آپ کوئی آدمی کسی ولی اللہ کا دل دکھا دے تو وہ تو اسے ہنس کے ڈال جائے گا بات کو، لیکن اس کا دوست جو اوپر بیٹھا ہے وہ برداشت نہیں کرتا، وہ سزا ضرور دیتا ہے. پھر تو اپنے پہلے مرشد کو بھی چھوڑ آئے تھے جناب حضرت جنید بغدادی رحمۃ اللہ علیہ صاحب کو بھی اسی طرح ناراض کیا انہوں نے. اب باوجود علم کے اتنے بڑے مقام پر ہونے کے، باوجود روحانی تصرفات بے پناہ حاصل ہو جانے کے، لیکن انجام سزا ہی کا ہوا. نہ صرف سزا کا ہوا بلکہ آج بھی متنازع کنٹروورشل فگر بن گئے ہیں. آج بھی طرح طرح کے ان کے بارے میں کنٹروورسیز پائی جاتی ہیں. تو مرشد اگر ناراض ہو جائے تو پھر انسان کا کوئی ٹھکانہ نہیں ہے. تو مرشد کے بارے میں، شیخ کے بارے میں ہم یہاں تمام پہلوؤں پر بات کرتے ہیں، لیکن یہ پہلو بہت اہم ہے کہ ہم کبھی مرشد کو ناراض نہ کریں. لاسٹ سنڈے کوئی سوال تھا جس کا میں نے یہ انصاف کا سوال تھا کہ آسمانی بجلی کے گرجنے چمکنے اور پیدا ہونے کا کنسیپٹ اسلام اور سائنس میں کیا ہے؟ کیا بابا فرید صاحب نے اس بجلی کو اپنے لوٹے میں واقعی بند کیا ہوگا؟ جہاں تک سائنس کی بات ہے تو ہم ارلی کلاسز ہی میں پڑھ لیتے ہیں کہ یہ جو آسمانی بجلی ہے یہ کیا چیز ہے. بادلوں کی بہت سی قسمیں ہیں لیکن ایویشن میں فلائنگ کے لیے جو پڑھایا جاتا ہے پڑھائی تو ساری قسمیں جاتی ہیں لیکن اس کو تین میجر کیٹیگریز میں بادلوں کو تقسیم کیا جاتا ہے اور ان تینوں میں جو سب سے خوفناک بادل ہیں وہ ہیں او سی بیز. اومنی کولمبس کلاؤڈس اس کا مخفف ہے او بی سیز. اور اس سے کم خطرناک بادل جو گنے جاتے ہیں وہ سی بیز ہوتے ہیں, کولمبس کلاؤڈس. تو پائلٹس کو بڑی سختی سے اس بات کی انسٹرکشنز دی جاتی ہیں کہ او سی بیز کے قریب سے بھی نہ گزریں. اسی طرح بادلوں میں اگر آپ جہاز میں بیٹھے جا رہے ہیں تو بعض کا آپ دیکھیں گے کہ جہاز اپنا راستہ بدل کے گزر رہا ہے تو آپ کو ونڈو میں سے ایک جگہ بادلوں پر ایک کون اس طرح کھڑی ہوئی دکھائی دے گی. اس کے بارے میں بھی سختی سے انسٹرکشنز یہ ہوتی ہیں کہ جہاں وہ آپ کو دکھائی دے جائے آپ جہاز اس سے 100 میل کے فاصلے سے گزاریے. وجہ یہ ہے کہ یہ جو او سی بیز ہوتے ہیں یہ فلی چارجڈ بادل ہوتے ہیں, ان کے اندر اسٹیٹک چارج پیدا ہوا ہوتا ہے فلوٹ کر کے دوسرے بادلوں سے رگڑ کھا کے. تو ان میں ایک اسٹیٹک چارج پیدا ہو جاتا ہے. جب ہم آپ پڑھ رہے ہوں گے کلاس 6-7 میں تو فزکس کی کتابوں میں آپ نے ایک چیز پڑھی ہوگی کہ وہاں ایکسپلین کرتے ہیں بچپن میں جو ہم لوگ کھیلتے تھے کہ پلاسٹک کا کنگا بالوں میں پھیر کے خشک بالوں میں تو اس سے کاغذ کے چھوٹے چھوٹے ٹکڑے اٹھا لیتے تھے, تنکے اٹھا لیتے تھے. تو وہ جب ہم پڑھتے ہیں 6-7 کلاس میں یا 8 کلاس میں فزکس تو اس میں الیکٹریسٹی کے چیپٹر میں پڑھایا جاتا ہے کہ وہ کنگا جب بالوں میں سے گزرتا ہے تو اس فرکشن سے کنگے میں ایک اسٹیٹک چارج پیدا ہو جاتا ہے اور وہ اسٹیٹک چارج اتنا ہوتا ہے کہ وہ کاغذ کو اپنی طرف کھینچ لے گا, تنکے کو چھوٹے تنکے کو اٹھا لے گا وہ. اور اگر رات کے اندھیرے میں اگر آپ خشک بالوں میں کنگا پھیریں گے تو آواز بھی آپ کو سنائی دے گی اور چنگاریاں بھی نظر آتی ہیں. وہ اسٹیٹک چارج ہوتا ہے. وہی اسٹیٹک چارج بادلوں میں پیدا ہوتا ہے, فرق یہ ہے کہ وہاں وہ کروڑ کروڑ وولٹیج ہوتی ہے اس میں. تو جب ऐसे दो बादल करीब आ जाए एक दूसरे के जो अपोजिट पोल्स के हों, ए ए और बी नेगेटिव, ए और नेगेटिव और प्लस चार्ज के बादल अगर एक दूसरे के करीब आ जाए, तो उनके एक दूसरे के करीब जाने से या रगड़ खाने से वहां बिजली की लहरें पैदा होती हैं, और वो बाज़कात इस रुख से पैदा होती हैं कि जमीन तक आ जाती हैं, तो उनकी जद में कोई भी चीज आ जाए वो जल के भस्म हो जाती है। ये एक साइंस में, साइंस तो इसको यूं एक्सप्लेन करती है। हवाई जहाज पर बिजली गिरने का कोई असर नहीं होता, उसकी वजह यह है कि जिस तरह ऊंची बिल्डिंग्स में टॉप पर आप देखेंगे कि एक बारीक सी वायर लगी हुई होती है, उसको इलेक्ट्रिसिटी अरेस्टर कहते हैं, वो पूरी बिल्डिंग के साथ से होती होती फिर जमीन में तकरीबन 13 फुट गहरा गड़ा खोद के उसके अंदर कलमी शोरा और कोयला और इस तरह की चीजें डाल के उसमें वो उसके एक सिरा दबा दिया जाता। होता यह है कि अगर आसमानी बिजली उस बिल्डिंग पर आए तो वो उस इलेक्ट्रिसिटी अरेस्टर के जरिए से जमीन के अंदर चली जाती है, अर्थ हो जाती है वो। तो इसी तरह इलेक्ट्रिसिटी अरेस्टर हर हवाई जहाज में लगा होता है। सिर्फ एक एहतियात की जाती है कि जो जहाज के ज्वाइंट्स हैं वो एक दूसरे के साथ लूज ना हो, खूब टाइट हुए हुए हों, और इसी तरह जो अरेस्टर है वो जहां पर उसे ग्राउंड किया गया है जहाज के फ्रेम के साथ वहां लूज ना हो, ताकि उसमें स्पार्क पैदा ना होना पाए। तो अगर ये प्रॉपरली फिक्स्ड है तो हवाई जहाज पर बिजली गिरती रहेगी, वो अरेस्ट होती रहेगी, फर्क नहीं पड़ेगा कुछ भी जहाज को। लेकिन अगर खुदा ना खास्ता कोई ज्वाइंट लूज रह गया है, या जो इलेक्ट्रिसिटी अरेस्टर की वायर जहां फ्रेम के साथ कनेक्ट की गई है वो लूज रह जाए, तो वहां स्पार्क पैदा होगा और उससे जहाज धमाके से फट जाएगा। तो ये बिजली उन बादलों में स्टैटिक चार्ज होता है, लेकिन उसकी इंटेंसिटी बड़ी हाई होती, कई करोड़ वोल्ट उसमें पाए जाते हैं वहां। दो अपोजिट बादल जो है, नेगेटिव पॉजिटिव बादल, उनके टकराने से जो शोला पैदा होता है वो लाइट की सूरत में हमें दिखाई देता है और कड़क पैदा होती है। ये तो इसकी साइंसी तौजीह है। जहां तक बाबा साहब के लोटे में अरेस्ट करने की बात है, जाहिर है मैं उसका चश्मदीद गवाह तो नहीं हूं कि मैं ये कह सकूं कि ऐसा हुआ था या नहीं हुआ था, लेकिन मैं एक चीज का गवाह जरूर हूं कि मैं एक बार टूर पर लाहौर से पेशावर जा रहा था, और ये मॉनसून का मौसम था। तो मेरी मुझसे छोटी सिस्टर के हस्बैंड उन दोनों एक नई कैंटोनमेंट बन रही थी, उसमें पोस्टेड थे संजवाल पर। तो वीराना था वहां, रेगिस्तान में से 10 फुट 12 फुट चौड़ी आर्मी ने सड़क एक निकाली हुई थी जो जीटी रोड से संजवाल तक जाती थी। तो वालदा ने मुझे कहा कि उधर से तुम गुजरोगे, मैं मुझे वहां ड्रॉप करते जाओ। तो मैं वालदा को ड्रॉप करने सिस्टर के घर पे गया। मेरे मुर्शिद साहब मेरे साथ थे। जब हम वापस आ रहे थे तो बड़े काले स्याह बादल, OCB आमतौर पर स्याह होते हैं, तो वो छा गए हुए थे आसमान पर। तो मैंने ये देखा कि आसमानी बिजली वो मेरे बॉनेट पर डांस करती भी, तो फिर ऐसे सब बोनट से होती भी फ्रंट बम्पर पे वहां से जमीन पे सड़क पे मेरी गाड़ी के आगे आगे जा रही है। तो बाय नेचर मैं जरा गाड़ी तेज चलाता हूँ, वो ठीक ठाक स्पीड थी, लेकिन वो बिजली मेरे आगे आगे गई। तो मैंने अपने मुर्शिद साहब से कहा कि हजूर ये देख रहे हैं क्या है? तो कहने लगे तुमने अब देखा है? तो ये बहुत देर से तुम्हारी गाड़ी पर थी। तो मैंने कहा मुझे मालूम है छत पर थी ये। मैं तो फरमाने लगे कि मैं इसलिए नहीं बोला कि डर ना जाओ। तो मैंने कहा नहीं अब डरना क्या इससे, बिजली से क्या डरना। तो कहने लगे लो अभी इसको हटा देते हैं, ये मेरे सामने का वाकया है, इसमें कहीं कोई मुबालगा नहीं। तो विंड स्क्रीन के करीब अपना हाथ ले जाके कहने लगे कि हट जा भी यहां से, रास्ता छोड़ दो। तो अगले ही लम्हे वो बिजली पहाड़ पर चमक रही थी दूर, कई मील दूर। तो ये वाकया तो मैंने अपनी आंखों से देखा है, इसको तजर्बा किया। फिर मुर्शिद साहब दुनिया से तशरीफ ले गए थे, मैं इस्लामाबाद गया तो मेरे साथ एक साहब जिनके पास रूहानियत तो नहीं थी लेकिन रूहानियत के बारे में मालूमात बहुत थी, तो वो मुझे जब मैं लाहौर आ रहा था तो मिल गए एक जगह। तो मुझे कहने लगे कहाँ जा रहे हैं सर आप? मैंने कहा मैं तो मीटिंग पे आया हुआ था, वापस जा रहा हूँ लाहौर, मैं भी लाहौर जा रहा हूँ, तो अगर मैं बैठ जाऊं तो। मैंने कहा आइए तशरीफ रखिए आप। तो उन दिनों GT रोड होती थी, सिंगल रोड। तो हम खारियां से पहले दो पहाड़ों के दरमियान से काट के सड़क बनाई हुई थी गवर्नमेंट ने, उसमें से गुजर रहे थे। तो सडनली मैंने ये देखा कि वो बिजली फिर मेरे बोनट पे आ गई। तो मैंने उससे हंसते हुए कहा कि भाई अब तो शाह साहब तशरीफ नहीं रखते मेरे साथ, जो तुम्हें हुक्म दे देंगे लेकिन यहां से चली जाओ। तो राइट साइड पर जो पहाड़ था उस पर जाके चमकने लग गई, लेकिन वो साहब बेहोश हो गए खौफ के मारे। तो ये बिजली के बारे में, वहां खुद शाह साहब ने हुक्म दिया तो वो पहाड़ पर चली गई, यहां मैंने सिर्फ रेफरेंस दिया अपने मुर्शिद साहब का, अपने शेख का, तो वो पहाड़ पर चली गई चमकने लगी। जब इन दो वाकयात को मैं देखता हूं तो उससे ख्याल ये होता है कि जनाब बाबा फरीद गंजशकर रहमतुल्लाह अलैह जो इतने बड़े मकाम पर थे कि आपकी रसाई सिद्दत मुंतहा तक है, ये जनाब ख्वाजा गरीब नवाज साहब ने जनाब हजरत मुख्तियार काकी रहमतुल्लाह अलैह साहब को बिशारत दी थी कि तुम्हारे इस शागिर्द की रसाई सिद्दत मुंतहा तक, इसकी परवाज सिद्दत मुंतहा तक होगी। तो बाबा साहब अगर उनके बारे में ये मशहूर हो रहा है कि बिजली को लोटे में बंद कर दिया था, तो मेरे ख्याल में इसमें मुबालगा नहीं होगा। एक सवाल है कि इस्लाम हमें जिंदगी का एक जनरल और ब्रॉडर मकसद तो बताता है, लेकिन इनफरादी तौर पर हर इंसान का अपना एक इनफरादी रोल भी है। ऐसे हालात में जबकि एक फर्द अपनी जिंदगी की सहमत का तायुन न कर सके और उसे ये एहसास भी शिद्दत से हो कि वह अल्लाह की दी हुई नेमतों यानी वक्त और जहनी और जिस्मानी सलाहियतों को जाया कर रहा है, क्या किया जाए? इनफरादी तौर पर एक इंसान अपनी समत का तायुन कैसे करे ताकि वो अपना भरपूर रोल अदा कर सके सोसाइटी में। सब इतनी बड़ी बातें के बारे में तो मैं कुछ अर्ज न कर सकूं, लेकिन मैं एक चीज जानता हूं कि अगर इंसान सिर्फ एक काम कर ले कि इस्लाम के बताए हुए असूलों के मुताबिक जिंदगी को ढाल ले, जिसको हम रोजमर्रा की जिंदगी में रब की बंदगी कहते हैं, बंदगी रब ताला की यही है कि रब ताला ने जो कुछ हमें हुक्म दिया है, रब जैसा चाहता है कि हम ऐसी जिंदगी गुजारे, जब हम रब की हर फरमान की पाबंदी करते हैं और अपनी जिंदगी को वैसा कर लेते हैं जैसा रब चाहता है, वो रब की बंदगी है। तो हम अपनी जिंदगी को इस्लाम के असूलों के मुताबिक ढाल लेते हैं और जिंदगी का सिर्फ एक मकसद मुकर्रर कर लेते हैं, अपना एक ऑब्जेक्टिव बना लेते हैं अपनी लाइफ का। और वो ऑब्जेक्टिव बड़ा सादा सा है, सिंपल, उसमें कोई इतनी बड़ी रॉकेट साइंस इन्वॉल्व नहीं है। वो ये कि मेरी इबादत सिर्फ रब के लिए है और मेरा जीना दूसरों के लिए है। तो जब इंसान अपने लिए नहीं दूसरों के लिए जीना शुरू कर दे, और लगाम रब के हाथ में दे दे अपनी, तो इंसान अपना रोल खुद अदा करने लगता है। तो हम ये न देखें कि वक्त और ज़हनी और जिस्मानी सलाहियतें ज़ाया हो रही हैं या नहीं, हम सिर्फ एक बात पे जोर दे दें कि हम अपनी जिंदगी को ढाल लें इस्लाम के असूलों के मुताबिक और हम अल्लाह की इबादत करते रहें और लोगों के लिए जीते रहें। इतना ही बहुत हो जाएगा अगर हम कर पाए, इसलिए कि यही एक चीज हमें वलायत के आला तरीन मकाम तक ले जाएगी। तो इंशाअल्लाह ताला अगली इतवार पर शर्त जिंदगी आपसे मुलाकात होती है। अस्सलामुअलैकुम।